जय सेठी नाम हिजो आज फेसबुकमा निकै चर्चित बनेको छ, तपाईँ कतिजनाले उहाँलाई सायद चिन्नुहुन्छ होला, जय सेठी। जय सेठी एक प्रेरक हुन्, मोटिभेसनल स्पिकर। सो उसले जीवनमा हरेस खाएका मानिसहरूलाई, धोका खाएका मानिसहरूलाई, जीवनसँग वाक्क भएका मानिसहरूलाई सकारात्मक भाषण र भिडियोद्वारा उनीहरूमा जीवन जिउन उत्साह र आत्मबल जगाउने कोसिस गर्छन्। सो उनले मानिसहरूलाई प्राय आफैलाई सकारात्मक रूपमा हेर्नलाई उत्साह दिन्छन्, आफूलाई प्रेम गर्न र आफूबारे उच्च विचार लिएर जिउन सिकाउँछन्। तर जय सेठी र उनका श्रोताहरूले नबुझेको एउटा कुरो के छ भने कि मानिसहरूलाई उत्प्रेरणा र प्रेरकहरूको होइन तर उद्धारकर्ताको खाँचो छ। सो पिपुल निड नट मोटिभेसन, पिपुल दे डु नट निड मोटिभेसनल स्पिच, बट दे निड अ सेभियर। किनकि मानिसहरूको मुख्य समस्या गलत सोच, आत्मबलको कमी वा आत्मा महसुसको कमी होइन, तर रोगी हृदय हो, पापग्रस्त हृदय हो। र यस समस्याको समाधानको निम्ति मानिसले आफूभित्र हेर्ने होइन तर आफू बाहिर हेर्नुपर्छ। जयसेठी र उनका श्रोताहरू साथै आम मानिसले कुरालाई बुझेका छैनन्। त्यो कुरा प्रेरित युहन्नाले बुझेका थिए। आत्मिकी रूपमा, त्यही भएर आत्मिकी रूपमा निरुत्साहित भएका आफ्ना मानिसहरूलाई उनले आफूभित्र हेर्नलाई भन्दैन, उनले सकारात्मक सोच लिनुपर्छ भन्दैन, तर युहन्नाले आत्मिक रूपमा निरुत्साहित भएका विश्वासीहरूलाई ख्रिस्टतर्फ हेर्न भन्छन्। ख्रिस्टमा भएको उनीहरूको पहिचानलाई निहाल्न, ख्रिस्टले उनीहरूको निम्ति के गरिदिनु भएको छ, ख्रिस्टमा उनीहरूको निम्ति परमेश्वरले के, ख्रिस्टमा उनीहरूको निम्ति परमेश्वरले के गर्नुभएको छ, त्यस कुरालाई हेर्नको निम्ति प्रोत्साहन दिन्छ। हामी युहन्ना पहिलो युहन्ना 2 अध्यायमा छौँ र यहाँहरूलाई कृपया पहिलो युहन्नाको 2 अध्यायलाई पल्टाउन म अनुरोध गर्दछु। तपाईँहरू त्यतातिर पल्टाउँदै गर्दा म पहिलो युहन्नाको यो पत्रको थोरै पृष्ठभूमिबारे म तपाईँलाई बताउनेछु। तपाईँलाई थाहा छ हामीले पहिलो युहन्नाबाट वचनलाई श्रृङ्खलाबद्ध तरिकाले हामीले हेरिरहेका छौँ, तर हामीले पहिलो युहन्नाको 1 अध्यायबाट सुरु गरेका छौँ। आज हामी 2 अध्यायको हामी विशेष गरी 12 पदमा हामी आइपुगेका छौँ, 2 अध्यायको 12 पदमा। सो यसको बारे थोरै चर्चा गरौँ, यसको पृष्ठभूमिबारे। यो कसले लेखेका हुन् हामी सबैलाई थाहा छ कि युहन्ना जुन शीर्षकमै पहिलो युहन्ना लेखिएको छ, यो लेखकको नाम हो जब्दियाको छोरा याकुबको भाइ प्रेरित युहन्नाले पहिलो युहन्ना, दोस्रो युहन्ना, तेस्रो युहन्ना साथै युहन्नाको सुसमाचार लेखेको हुन्। सो युहन्ना को थिए? युहन्ना 12 जना यीशुको 12 जना चेलाहरूमध्येका एकजना थिए, यीशुले यीशुको प्रिय चेला थिए भनेर हामी जान्दछौँ। सो युहन्नाले पत्र कसलाई लेखे, ठ्याक्कै यो समूहको विश्वासीलाई लेखे भनेर हामीलाई ज्ञान छैन, यो यसबारे हामीलाई थाहा छैन। तर युहन्नाले एसिया माइनरमा भएका विश्वासीहरूलाई, जुन आधुनिक टर्की हो, त्यहाँ भएका विश्वासीलाई लेखे भन्ने टिप्पणीकारहरूको बुझाइ छ। सो युहन्नाको निवास स्थल चर्च अथवा होम चर्च एफिससमा थियो, र एफिससकै आसपासमा रहेको चर्चहरूलाई युहन्नाले यो पत्र लेखेका हुन्। युहन्नाले पत्र किन लेखे, किन लेखे? युहन्ना आफैले हामीलाई उसको पत्र लेख्नुको उद्देश्यको बारेमा बताएका छन्। पहिलो युहन्ना 5 अध्यायको 13 पदमा कृपया त्यतातिर एकपल्ट पल्टाउनुहोस्। पहिलो युहन्ना 5 अध्यायको 13 पद, तिमीहरूले अनन्त जीवन पाएका छौ भन्ने कुरा जान भन्ने हेतुले परमेश्वरका पुत्रको नाउँमा विश्वास गर्ने तिमीहरूलाई यो पत्र लेख्दैछु। सो युहन्नाले यो पत्र लेख्नुको उद्देश्य भनेको अनन्त जीवन पाएका छन् भने विश्वासीहरूलाई निश्चित गराउनलाई अथवा मुक्तिको निश्चयता दिलाउनको निम्ति यो पत्र लेखेका हुन्। तर युहन्नाको पाठकहरूले यो पत्र, जब हामी 2 अध्याय 11 पदसम्म आइपुग्छौँ, यो पत्र पढिसक्दा पक्कै पनि अनन्त जीवन पाएका छौँ भन्ने कुरा उनीहरू निश्चित भएका थिएनन् जस्तो लाग्छ। किनकि तपाईँले जब युहन्नाको यो 1 अध्यायदेखि तपाईँले विचार गर्नुहुन्छ, युहन्नाले के भनिरहेको छ कि परमेश्वर ज्योति हुनुहुन्छ, यदि कोही ज्योतिमा छु भन्छ तर अन्धकारमा हिँड्छ भने उसले परमेश्वरलाई चिनेको छैन. जसले आफ्नो पाप छैन, हामीमा पाप छैन भन्छ भने त्यो मानिसले परमेश्वरलाई चिनेको छैन, उसमा सत्य छैन भन्छ. यदि कोही मानिसले परमेश्वरको आज्ञाहरू पालना गर्दैन तर उहाँलाई चिन्छु भन्छ तर आज्ञा चाहिँ पालन गर्दैन भने त्यो मान्छे झुटो, उसले परमेश्वरलाई चिनेको छैन. यदि कोही मान्छेले म परमेश्वरलाई चिन्छु भन्छ, मैले सुसमाचार बुझेको छु भन्छ, म ज्योतिमा आएको छु भन्छ तर भाइहरूलाई प्रेम गर्दैन भने त्यो मान्छे अझै पनि अन्धकारमै छ, उसलाई अन्धकारले उसलाई अन्धो बनाएको छ, ऊ कहाँ गइरहेको छ उसलाई थाहा छैन भन्छ. भनेपछि यति पढिसक्दा त विश्वासीमा के भइरहेको होला, सायद विश्वासीको मनमा के गुज्रिरहेको होला, ए मैले मुक्ति पाएको रहेछु, म निश्चित छु भन्ने भइसकेको छ जस्तो लाग्छ हामीलाई. सायद यहाँबाट प्रचार लगभग 4 वचन प्रचार भइसक्यो यस पुस्तकबाट, र यहाँहरू कतिजना पनि अन्यलमा पर्नुभयो होला कि म क्रिस्चियन हो कि होइन भन्ने कुरामा लिएर तपाईँ अन्यलमा सायद पर्नुभयो. त्यतिखेरको चर्चको विश्वासी, त्यतिखेरको समयका यी विश्वासीहरू पनि त्यही भइरहेको थियो. जब उनीहरूले यूहन्ना 1:2 11 वचनमा पढिसके उनीहरूमा अन्यलता छाएको छ, मुक्तिको निश्चयता होइन. सो यूहन्नाको श्रोताहरूको मनमा दुई मुख्य कुराहरू भइरहेको थियो यतिखेर समयमा. एउटा के भइरहेको थियो, पक्कै पनि यो मापदण्ड अति उच्च भयो, द स्ट्यान्डर्ड इज सो हाई, यो आज्ञाहरू कसले पालना गर्न सक्छ र होइन, भाइलाई प्रेम गर्नुपर्ने, वंश वचनहरू आज्ञा पालन गर्नुपर्ने, कति गाह्रो कुरा हो यो, कसले गर्न सक्छ र, यो त धेरै उच्च स्तरको माग भयो, सायद यो पुरा गर्न सक्दैनौँ. अनि मानिसहरू के भएका छन्, निरुत्साहित भएका छन्. अनि त्यसपछि उनीहरूले के गर्न थाले, दोस्रो कुरा उनीहरूले के गर्न थाले, आफैलाई प्रश्न सोध्न थाले. साँचो क्रिस्चियनहरूले है, साँचो क्रिस्चियनहरूले आफूलाई के भन्नु सोध्न थाले, सायद म क्रिस्चियन होइन होला, किन, किनकि म आज्ञाहरू पालना गर्दिनँ, म चुकिरहन्छु, म भाइहरूलाई प्रेम गर्न सक्दिनँ, परमेश्वरको वचन अनुसार म जिउन सकिरहेको छैन, म बाइबल नियमित रूपमा पढ्दिनँ, चर्च छुट्छ, मेरो सङ्गति छुट्छ, आदि इत्यादि कुराहरू यहाँनिर यी विश्वासीहरूको जीवनमा सायद भइरहेको थियो. साँचो क्रिस्चियनहरूले आफ्नै मुक्तिलाई लिएर प्रश्न उठाइरहेका थिए, उनीहरू दोधारमा परिरहेका थिए, उनीहरू निरुत्साहित भएका थिए. सायद म क्रिस्चियन होइन, सायद म अझै पनि पापमा छु, सायद मेरो निम्ति कुनै आशै छैन, सायद मैले यसलाई चिनेकै छुइनँ. तर यी साँचो क्रिस्चियनहरू हुन्, यी साँचो क्रिस्चियनहरूलाई यूहन्नाले के गर्छन् नभयो, उनीहरूले के गर्छन् यी हुनाले, यी साँचा क्रिस्चियनहरूलाई जो निरुत्साहित भएका छन्, परमेश्वर वचनको आज्ञाहरू अगाडि छ तर त्यो आज्ञाहरूलाई लिएर निरुत्साहित भएको विश्वासीहरूले के गर्छन् यी हुनाले, उत्साह दिन्छन्, प्रोत्साहन दिन चाहन्छन्, सान्त्वना दिलाउन चाहन्छन्. कसरी, यी हुनाले उनीहरूलाई वचनको मुख्य आधारभूत सिद्धान्ततर्फ डोर्याउँछन्. सो यी हुन्ना एक असल पास्टर थिए, आफ्नो पाठक वर्गहरूको जीवनमा के चलिरहेको छ, मनमा के चलिरहेको छ, उसको प्रचार सुन्दाखेरि, उसको पत्र पढ्दाखेरि उसलाई राम्रोसँग थाहा थियो. सो यूहन्ना त्यही भएर केवल सिद्धान्तको कुराहरू मात्र गर्दैनन्, बाइबलले मागहरू मात्र तिनीहरूको सामु राखिदिँदैनन्, तर तिनीहरूलाई निरुत्साहित बनाएर छाड्दैनन्, तर यूहन्ना एकछिन रोकिन्छन्. हेर्नुहोस् है, तपाईँले 2 तपाईँले विचार गर्नुभएको छ, 1:1 नै तपाईँले हेर्नुहुन्छ भने 11 आइसक्दाखेरि खालि यहाँनिर आज्ञाको कुराहरू छन्, मागको कुराहरू छन्, क्रिस्चियनमा यो कुरा हुनुपर्छ, त्यो कुरा हुनुपर्छ, तर 12-14 पद फरक छ. तर फेरि 15 तपाईँ आउनुहुन्छ, तपाईँले फेरि यूहन्नाले अर्को आग्रह गरेका छन् कि संसारलाई वा संसारमा भएको कुनै पनि थोकलाई प्रेम नगर. आज्ञापछि आज्ञा आइरहेको छ तर बिचमा एकछिन यूहन्ना रोकिन्छन्, किन, किनकि उसलाई थाहा भएको छ कि उसका श्रोताहरू विश्वासीहरू पाठक वर्गहरू निरुत्साहित भएका छन्, निरुत्साहित भएका छन्. त्यही भएर यूहन्ना एकछिन रोकिन्छन् त अर्को आज्ञालाई तिनीहरू सामु राख्न पहिले उनी ती निरुत्साहित भएका विश्वासीहरू जसले मापदण्ड अति उच्च भयो, क्रिस्चियन भएपछि त धेरै कुरा पालन गर्नुपर्ने छ, धेरै गाह्रो रहेछ भनेर विचार गर्ने, निरुत्साहित हुने क्रिस्चियनहरूलाई र आफूलाई दोषी ठहराउने, सायद म क्रिस्चियन होइन भन्ने साँचो क्रिस्चियनहरूलाई सान्त्वना दिन चाहन्छन् यूहन्ना. सो यूहन्नाले ती निरुत्साहित क्रिस्चियनहरूलाई कसरी सान्त्वना दिन्छन्, फेरि पनि यूहन्नाले ती क्रिस्चियनहरूलाई ख्रिस्टमा भएको तिनीहरूको पहिचानको याद दिलाउँछन्, तिनीहरूलाई तिनी आफैभित्र हेर्न, सकारात्मक दृष्टिकोण लिनको निम्ति, आफ्नो आत्मबल बढाउनको निम्ति होइन, तर के भन्छन् कि ख्रिस्टमा भएको तिमीहरूको पहिचानलाई याद गर भन्छन्. सो आउनुहोस् हामी यो अध्यायको 12-14 पदलाई पढौँ. सो यूहन्नाले के भन्छन्, मेरा साना बालकहरू म तिमीहरूलाई लेखिरहेको छु किनभने उहाँको नाउँको खातिर तिमीहरूको पाप क्षमा भएको छ। पिताहरू म तिमीहरूलाई लेखिरहेको छु किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवकहरू म तिमीहरूलाई लेखिरहेछु किनभने तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। मेरा ससाना केटाकेटीहरू म तिमीहरूलाई लेखिरहेछु किनभने तिमीहरूले पितालाई चिनेका छौ। पिताहरू म तिमीहरूलाई लेखिरहेछु किनभने सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवक हो म तिमीहरूलाई लेखिरहेछु किनभने तिमीहरू बलिया छौ र परमेश्वरको वचन तिमीहरूमा रहन्छ र तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। सो युहन्नाले यहाँनिर स्पष्टसँगले भनिरहेका छन् निरुत्साहित भएको विश्वासीहरूलाई के भनिरहेछ, साना बालकहरू म तिमीहरूलाई लेखिरहेछु, म ऐसाईहरूलाई होइन, मैले प्रभुलाई नचिन्ने मानिसहरूलाई होइन, उनीहरूको निम्ति मैले यदि यो आज्ञाहरू लेखिरहेको छु भने उनीहरूको निम्ति गाह्रो कुरा, तर म तिमीहरूलाई लेखिरहेछु। सो यो बालकहरू, पिताहरू, युवकहरू यसले कसलाई जनाउँदछ? यसलाई मानिसहरू तिन तरिकाले अर्थ लाउने गर्छन्। तिन तरिकाले कोही भन्छन् चर्चका विश्वासीहरूको उमेरको आधारमा युहन्नाले यहाँ बालकहरू, पिताहरू र युवकहरू भने सम्बोधन गरेका छन्। कोही भन्छन् चर्चका विश्वासीहरूको आत्मिकी परिपक्वताको आधारमा युहन्नाले यहाँ बालकहरू, युवकहरू र पिताहरू भनेर सम्बोधन गरिरहेका छन्। बुझ्नुहुँदैछ? उमेरको आधारमा कसैले भन्छ परिपक्वताको आधारमा, उमेरको आधारमा होइन तर परिपक्वताको आधारमा। तर कोही भन्छन् बालकहरूले सबै विश्वासीलाई जनाउँछ, खालि बालकहरूले सुरुका विश्वासीलाई मात्र होइन, अथवा केटाकेटी बालसङ्गतिको नानीहरूलाई होइन, तर बालकहरूले कसलाई जनाउँछ? सबै विश्वासीहरूलाई जनाउँछन्। र पिताहरू र युवकहरूले चाहिँ चर्चका परिपक्व र नयाँ विश्वासीहरूलाई जनाउँछ भने भन्छन्। यो तेस्रो यो चाहिँ तेस्रो विचार। र मलाई के लाग्छ भने कि तेस्रो विचार चाहिँ बढी विश्वासप्रद छ, अरू भन्दा पत्यार लाग्दछ। किनकि बालकहरूले सबै विश्वासीलाई वास्तवमा जनाउँछ, यसले बालसङ्गतिको नानीहरूलाई होइन, यसले नयाँ विश्वासीलाई होइन, तर सम्पूर्ण विश्वासी, नयाँ पुरानो छ महिनाको विश्वासीलाई, छ वर्षको विश्वासीलाई, सबैलाई बालकहरू भन्ने शब्दले सम्बोधन गर्छ, यसले जनाउँदछ। उदाहरण दिउँ, तपाईँले दुई अध्यायको एक पदमा हेर्नुहोस् न, मेरा साना बालकहरू तिमीहरू पाप नगर भने म यो कुरा तिमीहरूलाई लेखिरहेछु। सम्पूर्ण विश्वासीलाई युहन्नाले के कसरी सम्बोधन गरेको छन्? बालकहरू। हामीले यो पनि विचार गर्नुपर्छ कि युहन्ना वृद्ध थिए है, वृद्ध थिए, र चर्चका विश्वासीलाई उसलाई सम्बोधन, उसले त्यसरी सम्बोधन गर्नु स्वाभाविक हो। त्यसै गरी दुई अध्यायको अठार पदलाई पनि हेर्नुहोस् न, अठार पदलाई पनि, सासाना केटाकेटीहरू आखिरी घडी यही हो, ख्रिस्टप्रति आइरहेछ भने तिमीले सुनेका छौ। फेरि पनि यहाँ युहन्नाले सम्पूर्ण विश्वासीहरूलाई सम्बोधन गरिरहेका छन्। त्यसै गरी अठाइस पदलाई पनि हेर्नुहोस्, दुई अध्यायको अठाइस पद, साना बालकहरू उहाँमा रहिरहो ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा हिम्मत होस् र उहाँको आगमनमा उहाँको सामान्य हामीलाई शर्माउन नपरोस्। यो खालि नयाँ विश्वासीलाई मात्र होइन, यो सबै विश्वासीलाई चाहिन्छ होइन। सो युहन्नाले कसलाई भनिरहेको छ? सम्पूर्ण विश्वासीहरूलाई। त्यसै गरी तिन अध्यायको सात पदलाई पनि हेर्नुहोस् न, युहन्नाले आफ्नो पत्र नै भरि बालकहरू भनेर सम्बोधन गरेका छन्। साना बालकहरू, कुनै मानिसले तिमीहरूलाई छल्न नपाओस्, जो धार्मिकतामा चल्छ ऊ धर्मी हो जस्तो उहाँ धर्मी हुनुहुन्छ। सो यसबाट हामी स्पष्ट भइसकेका छौँ कि बालकहरूले सम्पूर्ण विश्वासीलाई जनाउँछ, र हुनसक्छ पिताहरूले ती सम्पूर्ण विश्वासीहरूमध्येको कति अलिक पाको परिपक्व विश्वासीहरूलाई, र हुनसक्छ युवकहरूले अलिक नयाँ दोस्रो पुस्ताको क्रिस्चियनलाई जनाउन सक्छ। विचारहरू जे जस्तो भए तापनि हामी यो कुरामा चाहिँ सहमत हुनुपर्छ कि साना बालकहरू होस् या पिताहरू होस् र युवकहरू, यी सबैले सबै विश्वासीहरूलाई जनाउँछ। यति हामीले बुझ्नु पर्यो, यो चाहिँ पिताहरूलाई मात्र भनेको, यो चाहिँ युवकहरूलाई मात्र भनेको, यो चाहिँ बालकहरूलाई भनेर बुझ्नु भएन, यो हामी सबैको निम्ति हो। सो हामी सबैको निम्ति हो। सो क्रिस्चियन पहिचानबारे युहन्नाले सम्पूर्ण विश्वासीहरूलाई, बालक, पिता र युवक भन्ने सम्बोधन गरी सम्पूर्ण विश्वासीहरूलाई तिन कुरा बताइरहेका छन्। पहिलो भनेको तिमीहरूको पाप क्षमा भएको छ, पहिलो तिमीहरूको पाप क्षमा भएको छ। दोस्रो सुरुदेखि नै हुनेहरूलाई, सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। र तेस्रो तिमीहरूले त्यस दुष्टलाई जितेका छौ, तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। र यही तिन कुरा आजको दिनमा पनि परमेश्वरले आफ्नो आत्माद्वारा काठमाडौँ कम्युनिटी चर्चको सम्पूर्ण विश्वासीहरूलाई भन्दै हुनुहुन्छ, यी तिनवटा कुरा। अनि यही तिनवटा कुरा आजको वचनको बुधार हुन्। के भन्नुहुँदैछ? तिमीहरूको पाप क्षमा भएको छ, सुरु पहिलो बुधा तिमीहरूको पाप क्षमा भएको छ, र दोस्रो बुधा सुरुदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ, र तेस्रो तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। यो क्रिस्चियनहरूको पहिचान हो, क्रिस्चियनहरूको पाप क्षमा भएको छ, क्रिस्चियनहरूले सुरुदेखि नै हुनेलाई चिन्दछ र क्रिस्चियनहरूले त्यस दुष्टलाई जितेका छ। यो तपाईँ यदि क्रिस्चियन हो भने, तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने, तपाईँ विश्वासी भने, यो तपाईँको पहिचान हो। तपाईँको पाप क्षमा भएको छ, तपाईँ सुरुदेखि नै हुनेलाई चिन्नुहुन्छ, र तेस्रो तपाईँले त्यस दुष्टलाई जित्नु भएको छ। So there are three points in our sermon today. The first one is your sins are forgiven. Second one is you know him who is from the beginning. And third one, you have overcome the evil one. Those are the outline for our sermon today. So your sins are forgiven. You know him who is from the beginning. And you have overcome the evil one. So तिमीहरुको पाप क्षमा भएको छ, पद 12 र 13 को गमा तिमीहरुको पाप क्षमा भएको छ। फेरि पनि म पढ्न चाहन्छु, मेरा साना बालकहरू, म तिमीहरूलाई लेखिरहेछु किनभने उहाँको नाउँको खातिर तिमीहरूको पाप क्षमा भएको छ। क्रिस्चियनहरूको पाप क्षमा भएको छ, तर पाप क्षमाको विषयमा विस्तृत रूपमा कुरा गर्नुभन्दा पहिले हामीले पापको बारेमा पहिले बुझ्न जरुरी छ। पाप के हो? वाट इज सिन? पाप भनेको वचनमा, विचारमा, व्यवहारमा परमेश्वर विरुद्धको विद्रोहको आचरण हो। पापको परिभाषा, पाप भनेको के हो? वचनमा, विचारमा र व्यवहारमा परमेश्वर विरुद्धको विद्रोहको आचरण हो। परमेश्वरको नैतिक कानुन तोड्नु पाप हो, व्यवस्था भङ्ग गर्नु पाप हो, आफ्नो इच्छा अनुरूप गर्नु तर परमेश्वरको इच्छा विपरीत गर्नु पाप हो। पाप परमेश्वरको पवित्रता र उहाँको नैतिक व्यवस्थाको सिद्ध शुद्धताको विरुद्धमा व्यक्तिगत हमला र उल्लङ्घन हो। परमेश्वर पवित्र हुनुहुन्छ र उहाँका मानिसहरू पनि पवित्र हुन् भने उहाँ माग गर्नुहुन्छ। परमेश्वरको स्वरूपमा बनाइएका सृष्टिहरू भएको कारण उहाँको महिमा र पवित्रतालाई प्रतिबिम्बित गर्ने जिम्मेवारी हामी सबैको हो। तर बाइबल भन्छ कि हामी सबैले पाप गरेका छौँ र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छौँ। बाइबलको अनुसार सबै मानिस पापी छन्, सबै मानिस पापी हुन्, पाप अछुत कोही पनि छैन। एकजना मानिस आदमको अनज्ञाकारिताले गर्दा सबै मानिस पापी भएका छन्। तर यहाँ धान खाने मुसो चोट पाउने भ्यागुताको जस्तो कुरा भइरहेको छैन। यहाँ हामी केवल आदमको पापको शिकार बनेको होइनौँ। आदमले पाप गर्यो, आदमले काम बिगार्यो, हामी सबै त्यसको शिकार बन्यौँ, हामी त्यसको सबैले त्यसको परिणाम भोग्नु पर्यो होइन, तर हामी सबैले पनि, हामी आफैले पनि पाप गरेका छौँ, हामी आफै पाप गर्छौँ। वचनमा, विचारमा र व्यवहारमा हामीले पाप गरेका छौँ र हामीले साधारण मानिसको विरुद्धमा पाप गरेका होइनौँ, तर अनन्तका परमेश्वरको विरुद्धमा पाप गरेका छौँ। हामीलाई सृष्टि गर्नुहुने सृष्टिकर्तापट्टि नै हामी जाइलागेका छौँ अनि परमेश्वरले पापलाई घृणा गर्नुहुन्छ। परमेश्वरले पापलाई नदेखे जस्तो गर्नुहुन्न, पापलाई बढाएर कहिलेकाहीँ घरमा म सरसफा गर्दाखेरि मेरो श्रीमतीले थाहा पाइहाल्छ, कति फोहोरहरू म कुनामा, घरको कुनामा, काप्सीमा नदेख्ने ठाउँमा फ्यालिदिन्छु। फोहोर त छ तर त्यसलाई लुकाउँछु, म हेर्दाखेरि सफा देखिन्छ तर कुनामा हेऱ्यो भने त्यहाँनिर टिस्यु पेपर्सहरू, चक्लेटका खोलहरू त्यहाँनिर पाउन सकिन्छ, बिस्कुटको खोलहरू। परमेश्वरले पापलाई त्यसरी बढालेर लुकाउनुहुन्न, परमेश्वर पापलाई अगाडि ल्याउनुहुन्छ, उहाँले पापलाई घृणा गर्नुहुन्छ र परमेश्वरले पापको सजाय पनि उहाँले दिनुहुन्छ। उहाँले दोषीहरूलाई दण्ड नदी छाड्नुहुन्न, प्रस्थान 34 अध्याय र उत्पत्ति 2 अध्यायमा के भयो? जब आदमले परमेश्वरको वचन उल्लङ्घन गरेर निषेध गरिएको रुखको फल खायो तब परमेश्वरले उहाँको पूर्व चेतावनी अनुसार आदमलाई के गर्नुभयो? मृत्युदण्ड दिनुभयो। जुन दिन त यस रुखको फल खान्छ त्यही दिन त मर्नेछस्, आदम त्यही दिन आत्मिक रूपमा मरो र पछि गएर शारीरिक रूपमा पनि मर्यो। आज सबै मानव जाति परमेश्वरको न्यायपूर्ण क्रोध मुनि छन्, हरेक मानिस पापको सजायको योग्य छन्। अनन्त परमेश्वरको विरुद्धमा पाप गरेको कारण सबै मानिस अनन्त मृत्युको योग्य छन्। तर युहन्ना भन्छन् पद 12 के भन्छ? मेरा साना बालकहरू, म तिमीलाई लेखिरहेछु किनभने उहाँको नाउँको खातिर तिमीहरूको पाप क्षमा भएको छ। क्रिस्चियनहरू, तपाईँको पाप क्षमा भएको छ। यसको अर्थ अब ख्रिस्टियनहरूले पापको ज्याला तिर्नु पर्दैन, पापको सजाय भोग्नु पर्दैन, तिनीहरूको पाप क्षमा भएको छ। पाप क्षमा भएको छ भन्नु यो वाक्यांशको अर्थ भनेको पाप क्षमा भएको छ भन्नुको अर्थ कि उहाँले हाम्रो खालि विगतको पाप मात्र होइन तर उहाँले हाम्रो वर्तमानको पाप, हाम्रो भविष्यको पाप पनि क्षमा गर्नुभएको छ एकै पटकमा सधैँको निम्ति। अब ख्रिस्टियनहरूले पाप क्षमाको खोजी गर्दैनन्, पाप क्षमा हुने आशामा ख्रिस्टियनहरू जिउँदैनन्। अब कतै पाप क्षमा हुन्छ र स्वर्ग जान पाइन्छ कि भनेर चर्च धाउँदैनन् ख्रिस्टियनहरू। पाप क्षमाको विषयमा ख्रिस्टियनहरू दोधारमा छैनन्, तर ख्रिस्टियनहरूलाई राम्रोसँग थाहा छ कि तिनीहरूको पाप क्षमा भइसकेको छ। ख्रिस्टियनहरूको पाप क्षमा भएका छन्, तर किन ख्रिस्टियनहरूको पाप किन क्षमा भएको छ? तिनीहरू आफूमा राम्रो भएको कारण, आफ्ना मित्रहरू, आफ्ना छिमेकी, अरू आम मानिसहरूभन्दा नैतिक रूपमा असल भएको कारण तिनीहरूको पाप क्षमा भएको होइन। यी पद बाह्रले के भन्छ? उहाँको नाउँको खातिर तिमीहरूको पाप क्षमा भएको छ। उहाँको नाउँको खातिर, ख्रिस्टको कारण हाम्रो पाप क्षमा भएको छ। हामी आफै ज्ञानी, योग्य, नैतिक रूपमा असल भएको कारण होइन, आम मानिसहरूभन्दा हामी चाहिँ चुन्न योग्यको भएको कारणले गर्दाखेरि हाम्रो पाप क्षमा भएको होइन, तर ख्रिस्टको नाउँको खातिर। ख्रिस्टियनहरूको पाप क्षमाको निश्चयताको आधार नै ख्रिस्ट हुनुहुन्छ। ख्रिस्ट जो आजभन्दा लगभग 2000 वर्ष पहिले यस संसारमा मानिसको रूपमा आउनुभयो, निष्पाप जीवन जिउनुभयो, क्रुसमा पापीको खातिर मर्नुभयो, तेस्रो दिनमा मृत्युबाट जीवित भयो, उठ्नुभयो। ख्रिस्टको यही सिद्ध सकिएको र पूर्ण क्रुसको कार्यले गर्दा हाम्रो पाप क्षमा भएको हो। ख्रिस्टियनहरूले पापको सजाय भोग्न पर्दैन, किन? किनकि ख्रिस्टले तिनीहरूको साटोमा सजाय भोगिदिइसक्नु भएको छ, सजाय भोगिदिइसक्नु भएको छ। अब परमेश्वरले ख्रिस्टियनहरूबाट तिनीहरूको पापको लेखा लिनुहुन्न, उहाँको खातिर तिनीहरूको पाप क्षमा भएको छ येशु ख्रिस्टको नाउँमा। तर के तपाईँले यस बिहानी आफ्नो पाप क्षमाको महसुस गर्नुभएको छ? कि तपाईँले पाप क्षमा, पापको क्षमा पाउनुभएको छ? यदि छैन भने हामीलाई युहन्नाले भन्छन् वचन आफ्नो पत्रमा 1:9 के भन्छन् युहन्नाले? यदि हामीले आफ्नो पाप स्वीकार गर्यौँ भने उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ। किन? किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। प्रेरित 4:12 के भन्छ? अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्ग पनि मानिसहरूमा येशु नाउँ बाहेक अरू कुनै नाउँ दिएकै छैन। सो यदि तपाईँले पापको क्षमा पाउनुभएको छैन भने म तपाईँलाई विनती गर्दछु कि तपाईँले ख्रिस्टमा विश्वास गर्नुहोस्, आफ्नो पाप स्वीकार गर्नुहोस्, ख्रिस्टमा आउनुहोस्। आफैमा, आफ्नो धार्मिकतामा, नैतिकतामा, योग्यतामा भर पर्न छाडिदिनुहोस्। ख्रिस्टले क्रुसमा सिद्ध्याउनु भएको मुक्तिको कार्यमा निर्भर रहनुहोस्। उहाँले तपाईँको पाप क्षमा गर्नुहुनेछ। तर यदि तपाईँको पाप क्षमा भएको छैन भने, यदि तपाईँले ख्रिस्टलाई आफ्नो भरोसा बनाउनु भएको छैन भने तपाईँले एक दिन आफ्नो पापको मूल्य, आफ्नो पापको सजाय आफै भोग्नुपर्ने हुन्छ। तर यदि तपाईँले आफ्नो पाप स्वीकार गर्नुभएको छ भने, ख्रिस्ट मेरो खातिर आउनुभयो, मेरो पापको साटोमा क्रुसमा मर्नुभयो, मेरो अपराधहरूको निम्ति छिडिनुभयो, मेरो अधर्मको निम्ति उहाँ पेलिनुभयो, ममा शान्ति ल्याउने दण्ड उहाँमाथि पर्यो र उहाँको कुर्राको चोटले म निको भए, म भेडा चाहिँ बरालिएको थिएँ, आफ्नै बाटोतिर लागेको थिए र परमप्रभुले उहाँमाथि, ख्रिस्टमाथि मेरो अधर्म हालिदिनु भएको छ, परमेश्वर आफैले मेरो सारा पाप ख्रिस्टमाथि हालिदिनु भयो भने तपाईँले यदि स्वीकार गर्नुभएको छ भने मित्रहरू तपाईँको पाप क्षमा भएको छ, क्षमा भएको छ। तपाईँ निश्चित हुनुहोस्, तपाईँ ढुक्क हुनुहोस्, तपाईँ पक्का हुनुहोस्। यो मुक्तिकै निश्चयता, पाप क्षमाकै निश्चयता दिलाउनु युहन्नाले लेखिरहेको छ। तपाईँको पाप क्षमा भएको छ। हो, तपाईँको जीवनमा सङ्घर्ष छ, आज्ञा पालनलाई लिएर, बाइबल अध्ययनलाई लिएर, प्रेम गर्ने कुरा लिएर, तर तपाईँले साँच्चै नै येशूमा विश्वास गर्नुभएको छ भने, आफ्नो पाप स्वीकार गर्नुभएको छ, येशु मेरो ठाउँमा खडा हुनुभएको छ, मेरो धार्मिकताको निम्ति उहाँ मर्नुभयो जीवित भयो उठ्नुभयो भनेर तपाईँले स्वीकार गर्नुभएको छ भने, येशुमा आफ्नो सम्पूर्ण भरोसा राख्नुभएको छ भने, तपाईँ निश्चित हुनुहोस् कि तपाईँको पाप क्षमा भएको छ, तपाईँको विरुद्धको तमसुख रद्द भइसकेको छ। येशुले पुरै तिरिदिइसक्नु भएको छ। हामी भजनमा गाइरहेको थियौँ कि पापले छोडे थियो रातो दाग, तर येशुले हिउ सरी सेतो पारिदिनु भयो। इजिकेल 36 प्रतिज्ञा अघि हामीले सञ्चालक जीवबाट पढेको सुन्दै थियौँ र हामीले त्यसकै आधारमा हाम्रो पापहरू स्वीकार गऱ्यौँ। म तिमीहरूमाथि शुद्ध पानी सकिनेछु र तिमीहरू शुद्ध हुनेछु, तिमीहरूका सबै शुद्धतादेखि र तिमीहरूका सबै मूर्तिहरूदेखि म तिमीहरूलाई शुद्ध तुल्याउनेछु। परमेश्वरले यो प्रतिज्ञा ख्रिस्टमा पुरा गर्नुभयो। प्रेज द लर्ड, परमेश्वरको महिमा होस् कि परमेश्वरले विश्वासीहरूको यसमा भरोसा गर्नेहरूको पाप क्षमा गरिसक्नु भएको छ। तर दुःखलाग्दो कुरा अझ पनि कति ख्रिस्टियनहरू धोधारमा छन्, आफ्नो पाप क्षमाको विषयमा लिएर उनीहरू पक्का भएका छैनन्। तर तपाईँले साँच्चै ख्रिस्टमा विश्वास गर्नुभएको छ भने तपाईँको पाप क्षमा भएको छ, तपाईँको पाप क्षमा भएको छ। त्यति मात्र होइन, अब तपाईँ परमेश्वरको सन्तान बन्नुभएको छ र ख्रिस्टद्वारा परमेश्वर तपाईँको अब पिता हुनुभएको छ। पद 13 हेर्नुहोस् न, पद 13 खण्ड गलाई, मेरा साना केटाकेटीहरू म तिमीहरूलाई लेखिरहेछु किनभने तिमीहरूले पितालाई चिनेका छौ। हेर्नुहोस् हामी 12 र 13 हेर्दैछौँ, अहिले एकछिन हामी 13 र 14 फेरि जोडेर हेर्छौँ, अनि फेरि हामी 13 र 14 जोडेर फेरि अन्तिम बुदा पनि हेर्छौँ, किनकि युहन्नाले दोहोऱ्याएर त्यही कुराहरू गरिरहेका छन्। ओके, दोहोऱ्याएर सो युहन्नाले के भन्दैछन् कि अब तपाईँ परमेश्वरलाई न्यायकर्ताको रूपमा होइन तर पिताको रूपमा चिन्नुहुन्छ। परमेश्वरलाई खालि सृष्टिकर्ताको रूपमा मात्र होइन तर तपाईँको पिताको रूपमा तपाईँ जान्नुहुन्छ, उहाँ तपाईँको पिता हुनुभएको छ ख्रिस्टको कारणले गर्दाखेरि, र उहाँ पिता भइकन उहाँले तपाईँको भलो चाहनुहुन्छ। क्रिस्चियनहरू, पिताले तपाईँको भलो चाहनुहुन्छ र परमेश्वरले जे आज्ञा गर्नुहुन्छ यी सबै आज्ञाहरू, परमेश्वरलाई प्रेम गर्ने, भाइहरूलाई प्रेम गर्ने, यी सबै आज्ञाहरू परमेश्वरले तपाईँकै भलाइको निम्ति दिनुभएको हो, किनकि तपाईँले उहाँलाई प्रेम गर्नुहुन्छ। त्यही भएर वचनका आज्ञाहरूलाई जति पनि छन् भारपूर्ण नठान्नुहोस्, यसलाई बोझको रूपमा नलिनुहोस्। हामीले हाम्रो घरको जति पनि चार्जिङ पोइन्ट्सहरूमा हामीले टेप टालिदिएका छौँ, कतिजनाले देख्नु पनि भएको छ, ताकि इथनले त्यहाँ गएर आफ्नो औँला नहालोस्। तर इथनलाई त्यो परिबन्ध मन पर्दैन, इथनले के गर्छ, टेप उकाउन थाल्छ। हामी कतिचोटि भने, हामी कतिचोटि त्यही साना केटाकेटी जस्तै भएका हुन्छौँ, त्यस्तै बन्न पुग्छौँ हामी। परमेश्वरको आज्ञालाई हामी भारपूर्ण ठान्छौँ, हाम्रो भलाइको निम्ति हो भन्ने कुरा हामी बिर्सिन्छौँ। जसरी इथनले त्यो टेपलाई देख्ने बित्तिकै उसलाई मन पर्दैन, हामी त्यसरी नै हेर्छौँ। परमेश्वरलाई हाम्रो हेर्ने तरिकै फरक हुन्छ। तर मित्रहरू, यदि परमेश्वर तपाईँको पिता बन्नुभएको छ भने उहाँले तपाईँको भलाइ चाहनुहुन्छ र उहाँको आज्ञाहरू तपाईँकै भलाइको निम्ति हो। परमेश्वर हाम्रो पिता हुनुभएको छ क्या, परमेश्वर हाम्रो पिता बन्नुभएको छ। सारा सृष्टिका मालिक, ब्रह्माण्डका परमेश्वर हाम्रो पिता बन्नुभएको छ। जसरी एउटा बालक अब आफ्नो पिताको साथमा सुरक्षित हुन्छ, तपाईँ पनि परमेश्वरमा सुरक्षित हुनुहुन्छ। यसको अर्थ अब तपाईँ जीवनको हरेक परिस्थितिहरूमा, जीवनको हरेक परिस्थितिहरूमा सिधै परमेश्वर कहाँ जान सक्नुहुन्छ र आफ्नो हृदय खोलेर तपाईँ उहाँसँग रुन सक्नुहुन्छ, गुहार माग्न सक्नुहुन्छ, प्रार्थना गर्न सक्नुहुन्छ, आफ्नो चिन्ता फिक्रीहरू जाहेर गर्न सक्नुहुन्छ, किनकि परमेश्वर तपाईँको निम्ति, तपाईँको पिता हुनुहुन्छ। गड इज योर फादर। जीवन कठिन छ, तर मेरो प्रिय मित्र, ढाडस गर्नुहोस्। सारा सृष्टिको मालिक तपाईँको पिता बन्नुभएको छ, तपाईँको हरेक परिस्थितिमा उहाँ तपाईँसँग हुनुहुन्छ। यस कुरालाई तपाईँलाई प्रार्थना गर्नलाई उत्साह दिनुपर्छ, प्रार्थना गर्नलाई उत्साह दिनुपर्छ हरेक परिस्थितिहरूमा। मानिसहरूतर्फ फर्किनुभन्दा पहिले संसारतर्फ फर्किनु, अरू अरूबाट मद्दत खोज्नुभन्दा पहिले तपाईँ परमेश्वर कहाँ जान सक्नुहुन्छ। परमेश्वर तपाईँको पिता हुनुहुन्छ र उहाँ तपाईँबाट सुन्नलाई आतुर हुनुहुन्छ। म इसनले बाबा भनेको सुन्नलाई एकदम आतुर हुन्छु। उसले घरिघरि भन्छ, उसले सधैँ भन्दैन किनकि यो भर्खर 16 महिनाको हुँदैछ। तर जब उसले बाबा भन्छ, मलाई पुकार्छ, मलाई मजा आउँछ, मलाई आनन्द हुन्छ र म उसको निम्ति जे पनि गर्न तयार हुन्छु, तर उसको भलाइको निम्ति। परमेश्वर झनै बढी हामीबाट उहाँलाई पिता भनेर पुकार गरेको सुन्नलाई आतुर हुनुहुन्छ। अनि सब ख्रिस्टको कारणले गर्दाखेरि हो। सो हाम्रो पाप क्षमा भएको छ, ख्रिस्टियनहरूको पाप क्षमा भइसकेको छ, ख्रिस्टियनहरूको निम्ति अब परमेश्वर पिता बन्नुभएको छ, यो हाम्रो पहिचान हो। दोस्रो कुरा, सुरुदेखि नै उनीहरूलाई हामीहरू चिन्दछौँ। दोस्रो बुदा, सुरुदेखि नै उनीहरूलाई युनाले भन्छ तिमीहरू चिन्दछौ। पद 13 क र 14 कलाई हेर्नु त, 13 क पिताहरू म तिमीहरूलाई लेखिरहेछु किनभने सुरुदेखि नै हुनेहुनेलाई तिमीहरू चिन्दछौ। फेरि 14 पद पनि त्यही भन्दछ, पिताहरू म तिमीहरूलाई लेखिरहेछु किनभने सुरुदेखि नै हुनेहुनेलाई तिमीहरू चिन्दछौ। क्रिस्चियनहरूले कसलाई चिन्दछन्? सुरुदेखि नै हुनुहुनेलाई। सुरुदेखि नै को हुनुहुन्छ? यही पहिलो युना 1:1-2 पदलाई हेर्नुहोस् त, यही पहिलो युना 1:1-2 पद, जीवनको त्यस सत् त्यस वचनको विषयमा जो सुरुदेखि थियो, जो हामीले सुनेका छौँ, जो हाम्रो आँखाले हामीले देखेका छौँ, जो हामीले हेऱ्यौँ र हाम्रो हातले छोयौँ, त्यो जीवन प्रकट भयो र हामीले देख्यौँ र हामी गवाई दिन्छौँ र तिमीलाई त्यस अनन्त जीवनको सन्देश सुनाउँछौँ जो पितासँग थियो र हामी कहाँ प्रकट भएको छ। युनै युनाको सुसमाचार 1:1-2 पदले के भन्दछ? सुरुदेखि को हुनुहुन्थ्यो? आदिमा सुरुमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो, सबै थोक उहाँद्वारा बनिएर बनिएको कुनै पनि थोक उहाँ बिना बनिएनन्। सुरुदेखि को हुनुहुन्छ? सुरुदेखि येशु हुनुहुन्छ। येशु जो पुत्र परमेश्वर हुनुहुन्छ, उहाँ अनन्त विगतदेखिको हुनुहुन्छ, उहाँलाई हामी चिन्दछौँ। येशूलाई हामी खालि हाम्रो मुक्तिदाताको रूपमा आजभन्दा 2000 वर्ष अगाडि आउनुभयो संसारमा, धरतीमा आउनुभयो, मर्नुभयो भनेर त्यतिमा हामी चिन्दैनौँ। तर उहाँ त अनन्त विगतदेखिको परमेश्वर हुनुहुँदो रहेछ, तर आजभन्दा 2000 वर्ष चाहिँ उहाँले मानव रूप धारण गर्नुभएको रहेछ भने हामी जान्दछौँ। यसको अर्थ अब ख्रिस्टियनहरूले येशू ख्रिस्टको अस्तित्वलाई 2000 वर्षमै सीमित राख्दैन, तर उहाँको अस्तित्व त अनन्त विगतसँग जोडिएको छ भने जान्दछन्। ख्रिस्टियनहरूलाई ख्रिस्टलाई केवल मुक्तिदाताको रूपमा मात्र होइन, तर अनन्त परमेश्वरको रूपमा चिन्दछन्। अब ख्रिस्टियनहरूले उहाँ अनन्त विगतदेखि पिता परमेश्वरसँग अस्तित्वमा हुनुहुन्थ्यो, तर 2000 वर्ष पहिले मानिस बन्नुभयो र हाम्रो माझमा बास गर्नुभयो। र ख्रिस्टियनहरूलाई राम्रोसँग थाहा छ कि देहधारी येशू वास्तवमै परमेश्वर हुनुहुन्थ्यो। ख्रिस्टियनहरूले यो विश्वास गर्दैन कि परमेश्वरको आत्मा ख्रिस्टमा केवल बप्तिस्मामा आउनुभयो र क्रुसको मृत्यु हुन पहिले नै आत्माले छोडेर जानुभयो। ख्रिस्ट खालि एउटा मानिस मात्र हुनुहुन्थ्यो भनेर विश्वास गर्दैन। तर यही प्रकारको सिद्धान्त प्रचार चाहिँ युहन्नाको समयको पालामा प्रचार भइरहेको थियो। तर युहन्नाले भन्दछ तिमीहरू त सुरुदेखि हुनुहुनेलाई चिन्दछौ। ख्रिस्टियनहरूले यो पनि विश्वास गर्दैनन् कि येशू कोरियामा आङसाङ होङको रूपमा आइसक्नु भएको छ। ख्रिस्टियनले यो विश्वास गर्दैन किनकि ख्रिस्टियनहरूले सुरुदेखि हुनुहुनेलाई चिन्दछ। हामीलाई थाहा छ कि येशू कोरियामा आउनुभएको छैन, आइसक्नुभएको छैन, यसको दोस्रो आगमन भइसकेको छैन। हामीलाई थाहा छ यो सरासो झुटो। हामी सुरुदेखि नै हुनुहुनेलाई चिन्दछौँ। संसारका मानिसहरूले ख्रिस्टलाई एक साधारण मानिसमै सीमित राख्छन्, अन्य भगवानहरूको श्रेणीमा राख्छन्, तर ख्रिस्टियनहरूले ख्रिस्टलाई परमेश्वरको रूपमा चिन्छन्। ख्रिस्टियनहरूले बाइबलको परमेश्वरलाई चिन्छन्, बाइबलको परमेश्वरलाई, याकुब, इसहाक र अब्राहमका परमेश्वर याहवे परमेश्वरलाई चिन्छन्। करार बाँध्नुहुने र करार पुरा गर्नुहुने सार्वभौमिक परमेश्वरलाई चिन्छन्। नोवामाथि अनुग्रह गर्नुहुने, इस्रायलीहरूलाई मिश्र देशको दासत्वबाट छुट्याउनुहुने, दाउदलाई विजय दिनुहुने, सोलोमनलाई बुद्धि दिनुहुने परमेश्वरलाई चिन्छन्। ख्रिस्टियनहरूले त्यही परमेश्वर, बाइबलको परमेश्वर, मेरो परमेश्वर भन्नुभएको छ भनी ख्रिस्टियनले जान्दछन्। अनुग्रहकारी प्रेमिलो दयालु धैर्यवान हजारौँ हजारको पाप क्षमा गर्नुहुने तर दोषीलाई दण्ड नदी नछाड्नु नै परमेश्वरलाई चिन्छन् क्रिस्चियनहरूले। क्रिस्चियनहरूले यस्तो परमेश्वरलाई चिन्छन् जो सिद्ध हुनुहुन्छ, जो पवित्र हुनुहुन्छ र उहाँले मानिसहरूबाट पनि सिद्धता पवित्रता चाहनुहुन्छ, आज्ञाकारिता रुचाउनुहुन्छ। यो कुरा क्रिस्चियनहरूले राम्रोसँग चिन्छन्। सो के तपाईँ सुरुदेखि नै हुनुहुनेलाई चिन्नुहुन्छ? के तपाईँले चिनेको परमेश्वर र बाइबलको परमेश्वर एउटै हो? कतै तपाईँको परमेश्वरबारे तपाईँको ज्ञान अर्थात् बुझाइ तपाईँको भावनामा वा कल्पनामै सीमित त छैन। प्रियमित्र, यदि तपाईँले चिनेको परमेश्वर र बाइबलको परमेश्वर बिच फरक पर्न गयो भने तपाईँ मूर्ति पुज्नु हुँदैछ, तपाईँले साँचो परमेश्वरलाई पुजिराख्नु भएको छैन। र यसले परमेश्वरले दाही बनाउँछ र यसको परिणाम भयानक हुनेछ। के तपाईँ सुरुदेखि नै हुनुहुनेलाई चिन्नुहुन्छ? के तपाईँ बाइबलको परमेश्वरलाई चिन्नुहुन्छ? के तपाईँ ख्रिस्टको ज्ञानमा बढ्दै हुनुहुन्छ? कि तपाईँको परमेश्वर बारेको तपाईँको बुझाइ ज्ञान तपाईँको सिद्धान्त कतै बाहिरका मानिसहरूले फेसबुक इन्टरनेटबाटै त तपाईँले सिकिरहनु भएको छैन कि बाइबलबाट आइरहेको छ सबै कुरा? कि तपाईँ ख्रिस्टको ज्ञानमा वृद्धि हुनुहुन्छ हरेक दिन? कि यो परमेश्वरलाई तपाईँले आज पनि कति वर्ष भयो तपाईँ ख्रिस्टियन, आज पनि तपाईँ के परमेश्वरले सुरुदेखि हुनेलाई नै चिन्नुहुन्छ भनेर भन्न सकिन्छ? के तपाईँ वृद्धि हुनुहुँदैछ? के तपाईँ वृद्धि हुने विश्वासी हो? मित्रहरू, रोपेपछि बोट बिरुवा बढ्छ होइन, त्यसलाई मलजल पानी पुग्यो भने, जन्मेपछि बालक पनि बढ्दै जान्छ। यदि तपाईँ क्रिस्चियन हो भने तपाईँ पनि आत्मिक रूपमा वृद्धि हुनु जरुरी छ। अब तपाईँ गलत शिक्षा र शिक्षकहरू छुट्याउन सक्ने बन्नपर्छ। माता मान्नेहरू, सच्चाइहरू, स्वास्थ्य र समृद्धिका प्रचारको सबै पहिचान गर्न सक्ने हुनुपर्छ। तपाईँले भन्न सक्नुपर्छ कि यी सबै झुटा हुन्, यो अबाइबल्य हुन्, किनकि म सुरुदेखि उनीहरूलाई चिन्दछु, उहाँको गुण चिन्दछु, उहाँको उद्देश्य चिन्दछु। तपाईँ पहिचान गर्न सक्ने, असल र खराब शिक्षा छुट्याउन सक्ने हुनुपर्छ। यहाँबाट प्रचार हुँदाखेरि यो बाइबल्य हो, यो बाइबलबाट आइरहेको छ, अथवा यो खालि प्रचारकको मुखबाट आइरहेको छ, अनुभवबाट आइरहेको छ, त्यो छुट्याउन सक्नु तपाईँ हुनुपर्छ। यसको निम्ति तपाईँले मोबाइल कम चलाउने र बाइबल बढी चलाउने हुनुपर्छ। तपाईँ हुन सक्दैन, यो शनिबारको दिनमा मात्र बाइबल धुई धुइति खोज्ने, कहाँ छ मेरो बाइबल, कहाँ छ मेरो बाइबल, शनिबारको दिन मात्र बिहान अनि सङ्गति सकेर गएपछि त्यो बाइबल फेरि कहाँ छ कहाँ छ, फेरि अर्को शनिबार मात्र खोज्ने विश्वासी नबन्नुहोस्। सप्ताहभरि अध्ययन गर्ने बानी बसाल्नुहोस्। म उत्साहित भएको छु, म जब हिजो बिहानै उठेको थिएँ, किचनमा यसो गएको, रविन भाइ बाइबल पढिराख्नु भएको थियो, त्यसले मलाई बाइबल पढ्नु उत्साह दिन्छ। तपाईँलाई मान्छेले हेर्दाखेरि कि मानिसहरू बाइबल पढ्नु उत्साहित हुन्छन्? तपाईँ बाइबल पढ्ने विश्वासी हो? क्रिस्चियनहरूले सुरुदेखि हुनेहरूलाई चिन्छ, उहाँको ज्ञानमा वृद्धि हुन्छ। तेस्रो कुरो, तिमीहरूले त्यस दुष्टलाई जितेको छ, क्रिस्चियनहरूले त्यस दुष्टलाई जितेको छ, यो हाम्रो पहिचान हो। हाम्रो पाप क्षमा भएको छ, हामी बाइबलको परमेश्वरलाई चिन्छौँ, सुरुदेखि हुनेलाई चिन्छौँ, र तेस्रो कुरो, हामीले त्यस दुष्टलाई जितेका छौँ। एक अध्यायको तेह्र पद खण्ड ख, युवकहरू म तिमीलाई लेखिरहेछु किनभने तिमीले त्यस दुष्टलाई जितेका छौ। 14 अध्यायको फेरि खण्ड ख, युवक हो म तिमीलाई लेखिरहेछु किनभने तिमीहरू बलिया छौ र परमेश्वरको वचन तिमीहरूमा रहन्छ र तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। सो बाइबलले के भन्दैछ? क्रिस्चियनहरूले दुष्टलाई जित्नेवाला छ अथवा जित्ने प्रबल सम्भावना छ पनि भन्दैन, तर के भन्छ? जितेका छन्। सम्भावनाको कुरा गर्दैन, तर सफलताको कुरा गर्छ। यहाँ क्रिस्चियनहरूले त्यस दुष्टलाई जितेका छन्। क्रिस्चियनहरू जित्ने पक्षमा छन्। क्रिस्चियन्स आर अन द विनिङ साइड। लगभग 2000 वर्ष पहिले क्रुसमा ख्रिस्टले दुष्टलाई जितिसक्नु भएको छ, त्यसकारण क्रिस्चियनहरू अब हार्ने छैनन्। वास्तवमा तिनीहरूले जितिसकेका छन्। पूर्ण रूपमा त होइन, अझै संसारमा छ, तर जितेका छन्। नट कम्प्लिटली, तर विजय विजय हो। क्रिस्चियनहरूको जम्मा तिन शत्रुहरू छन्, हामीले यो याद गर्नुपर्छ। क्रिस्चियनको जम्मा तिन शत्रुहरू छन्, संसार, शरीर र शैतान, त्यति मात्र हो। संसार शरीर र शैतान, क्रिस्चियनको जम्मा तिन शत्रुहरू छन्। तपाईँको शत्रु तपाईँको श्रीमान होइन, श्रीमती होइन, अभिभावक होइन, शिक्षक होइन, साथी होइन, हाम्रो नेताहरू होइन, संसार शरीर र शैतान हो। तर हामीले तिनीहरूलाई जितेका छौँ। जुन दिन हामीले यीशु ख्रीष्टमा विश्वास गऱ्यौँ, ख्रीष्टले हामीलाई हाम्रा शत्रुहरूको हातबाट छुटाइ सक्नुभएको छ। अब हामी शैतान शरीर र संसारको नियन्त्रणमा छैनौँ। प्रभाव अवश्य छ, प्रभाव अवश्य छ, तर उनीहरूले हाम्रो जीवनमा अधिकार जमाउँदैन, हैकम जमाउन सक्दैन, उनीहरूले हाम्रो जीवनलाई नियन्त्रण गर्दैन, तिनीहरूले हाम्रो जीवनलाई शासन गर्दैन, तिनीहरूको सामु हामी कमजोर पनि छैनौँ, हामी आफै बलवान भएको कारण होइन, तर ख्रिस्ट बलवान, ख्रिस्ट शक्तिशाली हुनुभएको कारण। पद 14 खले के भन्दछ, हामीले त्यो दुष्टलाई जितेका छौँ। किनभने तिमीहरू बलिया छौ र परमेश्वरको वचन तिमीहरूमा रहन्छ र तिमीले त्यस दुष्टलाई जितेका छौ। सो हामी बलिया छौँ भनेको छ, किनकि तिमीहरू बलिया छौ, अर्थात् तिमीहरू बलिया बनाइएका छौ भन्ने अर्थ हुन्छ यो। खालि हामी आफैमा बलियो छैनौँ, तर हामी बलियो बनाइएका छौँ। कसरी? 14 खण्डले के भन्छ, हामी कसरी बलिया छौँ? परमेश्वरको वचन तिमीहरूमा रहन्छ, बुझ्नुहुँदैछ? परमेश्वरको वचन हामीमा रहन्छ, परमेश्वरको वचनद्वारा हामी बलियो बनाएको छौँ, परमेश्वरको वचनले हामीलाई जीवन दिन्छ र यो वचन हामीमा रहन्छ र हामीलाई बलियो बनाउँछ। परमेश्वरको वचनले हामीलाई कसरी बलियो बनाउँछ? यसले हामीलाई सत्यता सिकाउँछ, हामीलाई साँचो सिद्धान्त के हो, बाइबलले के छ थाहा हुन्छ, र साथै यसले हाम्रो पाप प्रकट गरिदिन्छ, अनि त्यसकारण हामी शरीरमाथि, शैतानमाथि, संसारमाथि विजय हुन सक्छौँ, हामी बलियो भएको छौँ। मलाई याद छ कि जुन दिन मैले यसोमा विश्वास गरेँ, मैले शरीर, शैतान र संसारमाथि विजय महसुस गरेँ, म अबदेखि शैतान, शरीर र संसारको नियन्त्रणमा छुइनँ भनी मैले थाहा गरेँ, तर पछि गएँ र म धेरै कमजोर बनेँ, शरीर शैतान र संसारसँग म हार्न थालेँ, किनकि मैले वचन पढ्न छाडेँ। तर परमेश्वरले मलाई फेरि बलियो बनाउनु भयो र यो उहाँले आफ्नो वचनद्वारा फेरि गर्नुभयो, उहाँले मेरो पापहरू मेरो सामु प्रकट गरिदिनु भयो र पश्चातापतर्फ डोर्याउनु भयो। सो मित्रहरू, के तपाईँ आजको दिनमा पनि सुरुको दिनमा झैँ आत्मिक रूपमा बलियो हुन्छ? सुरुको दिनमा जब हामीले ख्रीष्टमा विश्वास गऱ्यौँ, त्यतिखेर हामी तुरुन्तै शरीरमाथि, शैतानमाथि, हाम्रो संसारमाथि विजय हामी महसुस गर्छौँ। तर त्यो के आज पनि तपाईँको अनुभव छ? के तपाईँको आज पनि त्यो अनुभव छ? सुरुको दिनमा तपाईँले ख्रीष्टमा विश्वास गरेको आज पनि तपाईँको त्यो अनुभव छ? के तपाईँ आज पनि संसारलाई, शरीरलाई, शैतानलाई जितेर जिउनु हुँदैछ? तर तपाईँ यदि आज संसारको सामु, शरीरको सामु, शैतानको सामु तपाईँ कमजोर हुनुहुन्छ भने पक्कै पनि तपाईँले वचनको खँदिलो खोराक खान छाड्नु भएको छ। सायद यो 1-2 दिनभन्दा धेरै भइसकेको होला, सायद हप्ता वा महिनौ भइसकेको होला तपाईँले वचन खोराक खानु छोडेको हो। र मित्र, यदि यसरी नै तपाईँ चलिराख्नु भयो भने, तपाईँको जीवन चलिरह्यो भने, तपाईँ एक दिन आत्मिक रूपमा मर्नुहुनेछ। एक हप्तासम्म खाना नखानुहोस्, पानी पनि नखानुहोस्, तपाईँको हालत के हुन्छ तपाईँ जान्नुहुन्छ। आत्मिकी हालत, आत्मिक रूपमा पनि तपाईँको हालत त्यस्तै हुनेछ। शरीर शैतान संसारसँग लड्नलाई तपाईँसँग कुनै शक्ति नै बाँकी रहने छैन। तपाईँको अवस्था बुवासाहरूको सामु खुट्टा भाँचिएर कराइरहेको एउटा भेडाको जस्तै हुनेछ। कल्पना गर्नुहोस्। सो प्रियहरू, ख्रीष्टमा विजय जीवन जिउनुहोस्, ख्रीष्टमा विजय जीवन जिउनुहोस्, परमेश्वरको वचनको शक्तिमा भर पर्दै जिउनुहोस्। ख्रिस्टियन जीवन एउटा विजयको जीवन हो भने तपाईँले बुझ्नुहोस् र हरेक दिन शैतान, शरीर र संसारसँग लडाइँ लड्नलाई पवित्र आत्माको तरवार, ख्रिस्टको वचन लिएर खडा हुनुहोस्, खडा हुनुहोस्, वचन लिएर खडा हुनुहोस्। खालि प्रार्थना मात्र होइन तर तपाईँको प्रार्थनाको पछाडि वचन हुनुपर्छ, वचनले नै डोर्याएको प्रार्थना तपाईँले गर्नुपर्ने हुन्छ। सो तपाईँले बाइबल पढ्ने बानी बसाउन एकदमै जरुरी छ, किनकि जो जसमा परमेश्वरको वचन रहँदैन उसले त्यस दुष्टलाई जित्न सक्दैन। तपाईँ शरीरसँग किन हार्नुहुन्छ, तपाईँ जे हेर्न चाहनुहुन्छ त्यो किन हेर्नुहुन्छ, तपाईँ जे बोल्न चाहनुहुन्छ त्यो किन बोल्नुहुन्छ, तपाईँ मुखबाट फुत्त किन अपशब्दहरू निस्किन्छ, तपाईँ किन संसारलाई प्रेम गर्नुहुन्छ, किन तपाईँ शैतानको परीक्षामा सजिलै फस्नुहुन्छ, किनकि तपाईँ वचनद्वारा बलियो भइराख्नु भएको छैन। वचनलाई तपाईँले पढ्नुहोस्, अध्ययन गर्नुहोस्, कण्ठस्थ पार्नुहोस्, मनन गर्नुहोस् र जीवनमा लागू गर्दै जिउनुहोस्। वचनको फेरि परिचयमा हामीले जय सेठी नामक एक व्यक्तिको बारेमा थोरै कुरा गऱ्यौँ, तर विडम्बना हिजो आज चर्चहरू हुँदा पनि धेरै जय सेठीहरू भेटिने गरिन्छ, चर्चहरू हुँदा पनि पुलपिटबाट पनि धेरै जय सेठीहरूले आफ्नो भाषण दिइरहेका छन्। सकारात्मक सोच राख्नुहोस्, विश्वास गर्नुहोस्, निको हुनुहोस्, घोषणा गर्नुहोस्, तपाईँ पुच्छर हुने शिर हुनेछ, तपाईँ प्रगति गर्नुहुनेछ, तपाईँको इज्जत ठुलो हुनेछ, तपाईँ बढेर वृद्धि भएर तपाईँ धनी भएर स्वास्थ्य भएर तपाईँ जानुहुनेछ, यस्तो प्रचारहरू चर्चमा छिरिसकेको छ। एउटा गरिब एउटा निरुत्साहित विश्वासीले मानिसहरूले सकारात्मक सोच राख्नु भने उत्साह दिइरहेको छ, तर तपाईँ चाहिँ अब जसले वचन सुन्नुभएको छ, वचन बुझ्नुभएको छ, तपाईँ चाहिँ आत्मिक रूपमा निरुत्साहित भएको विश्वासीहरूलाई कसरी सान्त्वना दिनुहुन्छ? आज युनाले कसरी सान्त्वना दिए? निरुत्साहित निराश विश्वासीहरूलाई युनाले ख्रिस्टियन पहिचानबारे तीन सत्यताहरू बताएका छन्। पहिलो के, तिनीहरूको पाप क्षमा भएको छ, निरुत्साहित नहौ। दोस्रो, सुरुदेखि नै उनीहरूलाई तिमीहरू चिन्दछौ। र तेस्रो, तिमीले त्यस दुष्टलाई जितेका छौ, तपाईँले दिने सान्त्वना पनि यही होस् भन्ने म चाहन्छु। म यहाँ सबैको निम्ति यही प्रार्थना गर्छु कि यो वर्ष तपाईँको निम्ति पाप क्षमाको निश्चयतामा वृद्धि हुने वर्ष, परमेश्वरको ज्ञानमा वृद्धि हुने वर्ष र संसार, शैतान र शरीरमाथि विजय हुने वर्ष बनोस्। अनुसार प्रार्थना गरौँ।